अगली टिप लीजिए, बड़ी अहम है। लोग आपके लिए खतरा मोल नहीं लेंगे, तो फिर क्या किया जाए? ये किया जाए जो हर अकलमंद करता है, और वो क्या? अकलमंद आदमी वो है जो ये समझे कि लोग इसके हक में ना होंगे, मुखालफत करेंगे, चुनाचे वो कोई ऐसा मौकफ नहीं अपनाता, कोई फैसला नहीं करता जिसमें लोगों पर मुतलकन भरोसा कर ले। दूसरे का साथ देने के सिलसिले में लोगों की अपनी हद होती है, बस इसी हद तक वो कुर्बानी दे सकते हैं, इससे तजावुज नहीं कर सकते। देखिए हजरत हुसैन बिन अली रदी अल्लाह अन्हुमा, रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के नवासे हैं, इन्हें नाहक कत्ल कर दिया जाता है। उम्मत चूं भी नहीं करती, बल्कि जिन लोगों ने इमाम हुसैन को शहीद किया वो इन्हें जिबा करके तकबीर और तहलील कर रहे हैं, गोया बहुत अजीम फतह हासिल कर ली हो। इस बारे में शायर कहता है, बिन्नते मोहम्मद के जिगर गोशा, ये तेरा सर ले आए हैं उछल कूद करते हुए, आपके कत्ल पर तकबीर के नारे लगा रहे हैं, हालांकि उन्होंने तो तकबीर और तहलील का ही खून कर दिया। अहमद बिन हम्बल रहमहुल्ला को जेल ले जाया जाता है, कोड़ों की जबरदस्त मार मारी जाती है, क्या मरे हुए हो जाते हैं, जिसको हम कहते हैं अदमुआ, लेकिन कोई भी आपका साथ नहीं देता। हम क्यों लोगों को इतना अहम समझते हैं और गिले करते हैं कि लोग मेरा साथ नहीं देते? शेखुल इस्लाम इब्ने तैमिया रहमहुल्ला को कैद कर दिया जाता है, गधे पर बिठाकर इनको मिस्र ले जाया जाता है, लेकिन लोगों का वो जबरदस्त मजमा नहीं लगता जो इनकी वफात के वक्त जमा होता है। वजह यही थी कि लोग एक हद से आगे नहीं बढ़ते। ये लोग ना नफा और नुकसान पर कादिर हैं, ना हशर पर। ए नबी, आपको अल्लाह और अहले ईमान काफी हैं। इस हय्युल कय्यूम पर भरोसा कीजिए जिसे मौत नहीं आती। ये सब अल्लाह के मुकाबले में आपको कोई फायदा नहीं दे सकते। गोया के शायर ने कहा, अल्लाह की रस्सी को थाम लो, वही बेहतरीन सहारा है, सब सहारे साथ छोड़ देंगे। ममैया तसिम बिल्लाही की कैफियत को रखिए। तो फिर इससे हमने क्या सीखा कि लोग आपके लिए खतरे मोल नहीं लेंगे, आपको खुद ही अपने बारे में सही फैसले करने। तो लोगों से तवक्को लगाना छोड़ दीजिए, ये सीखा आपने। अब बस लोग ना आपके हक में हैं ना मुखालिफ, ये चढ़ते सूरज के पुजारी लोग होते हैं, इसलिए ज्यादा नजरें ना लगाया करें लोगों पे। साजगार हालात है तो सब साथ हैं, मुश्किल का मुकाबला तन्हा करना पड़ता है, और हर इंसान का दायरेकार महदूद है। कोई करना भी चाहे ना आपकी मदद तो हमेशा नहीं कर पाता। अपनी दुनिया आप पैदा कर अगर जिंदों में है, कैसे? क्वेश्चन लिखिए। तो नंबर एक, मजबूत कुव्वत इरादी से, इरादे कर करके तोड़ा ना करें, इससे आप कमजोर हो जाएंगे। असबाब इख्तियार कीजिए, जिद्दोजहद और कोशिश कीजिए, और फिर उसके बाद तवक्कुल अल्लाह पर कीजिए। अल्लामा इकबाल कहते हैं कि इस दौर में सब मिट जाएंगे, हाँ बाकी वो रह जाएगा जो कायम अपनी राह पे है और पक्का अपनी हट का है। यानी हक के रास्ते में जिद करने वाले खड़े रहते हैं, बाकी तो इधर उधर होते हैं। इसलिए खुद को बांध लें, जिम्मेदारियों के फंदों में बांध लीजिए, वरना आप ढीले पड़ जाएंगे और आपको पता भी नहीं चलेगा। ये भी मजे की बात है, जब इंसान अपने आप को बांधता है ना तो अल्लाह उसका दिल बांध देता है। फिर अगली टिप लीजिए, माल के खर्च करने में मियाना रवि इख्तियार कीजिए, यानी अफरात और तफरीत से बचते हुए। एक अरबी शायर के कौल का मफहूम है कि माल जमा करो, माल से इज्जत मिलती है, माल हो तो तुम्हें ददियाल और ननिहाल की मुख्ताजी न रहेगी। यानी मेरे बाप के रिश्तेदार या माँ के रिश्तेदार मेरे काम आए, ये मुराद है। वो फलसफा जिसका कायल है कि माल को इसराफ में उड़ा दिया जाए, फजूल खर्ची की जाए, या फिर माल सिरे से जमा ही ना किया जाए, सब गलत है, सही नहीं, बल्कि ये हिंदू जोगियों और जाहल सूफियों की खुराफात है। इस्लाम की दावत तो ये है, नोट कीजिए, लोग कहते हैं ना कि माल ना कमाए गुनाह है, मालदार गुनाहगार हैं, जहन्नुम में जाएंगे, ऐसा नहीं है। बल्कि माल क्या है, कमाई भी पाकीजा हो, माल भी पाक हो, इसे सही रास्ते में खर्च किया जाए ताकि बंदे को माल से इज्जत मिले। जैसा कि अल्लाह के नबी ने फरमाया, अच्छा माल अच्छे आदमी के हाथ में हो तो क्या खूब बात है। यह हदीस हसन है, कसरत से कर्ज लेने और मार डालने वाली गुरबत से तफक्कुरात बेजानी और गम पैदा होता है। फरमाया, क्या तुम्हें इंतजार है सरकशी में डालने वाली मालदारी का, यानी इतना माल मिल जाए कि तुम रिबेलियस हो जाओ, ट्रांसग्रेशन में चले जाओ। یا بھلا دینے والی محتاجی کا، یعنی اتنی غربت ہو جائے کہ پھر تم اللہ کو بھول جاؤ، مراد یہ کہ ڈپریشن میں چلے جاؤ. ایک حدیث میں اللہ کے نبی نے کفر اور فقر دونوں سے پناہ مانگی، اللہم انی اعوذ بک من الکفر والفقر، اور فرمایا کہ فقر کفر تک پہنچا سکتا ہے. آپ کے یہ فرمان اس روایت سے بھی ٹکراتے نہیں جو ابن ماجہ کی ہے، فرمایا دنیا سے زہد برتو، اللہ تم سے محبت کرے گا، لوگوں کے مال سے بے رغبتی برتو، لوگ تم سے محبت کریں گے. بات بڑی سچی ہے، جتنا لوگوں کے ہاتھوں کو دیکھتے رہتے ہیں اتنی محبتوں سے دور رہتے ہیں. اگرچہ یہ حدیث کمزور ہے، البتہ معنی صحیح ہے کہ تمہارے پاس بقدرے کفایت مال ہونا چاہیے، اتنا ہو کہ لوگوں کے آگے ہاتھ پھیلانے کی ضرورت نہ پڑے، انسان شریفانہ باوقار زندگی گزارے. جو آدمی غنی ہوگا اللہ اسے لوگوں سے بے نیاز کر دے گا. بقول شاعر، میں ہاتھ اس مالک کے آگے ہی پھیلاتا ہوں لیکن اللہ تعالیٰ سے میں درہم و دینار کی فرمائش نہیں کرتا. یعنی مانگتا اللہ سے ہوں لیکن بہت زیادہ کہتا ہوں کہ نہ دے. صحیح حدیث میں ہے کہ اگر تم اپنے وارثوں کو دولت مند چھوڑ دو تو یہ اس سے بہتر ہے کہ انہیں لوگوں کا محتاج بنا کر چھوڑ دو. یعنی مال چھوڑنا کوئی گناہ کی بات نہیں ہے. مال کے ذریعے میں لوگوں کے وہ حقوق ادا کرتا ہوں جن کی حق تلفی لوگ کرتے ہیں، جتنی بھی میری استطاعت ہے. یعنی اصل بات یہ کہ مال سے پھر حق بھی دیجئے، یہ نہ ہو کہ حق تلفیاں ہونے لگے. ایک نے عزت نفس کے سلسلے میں کہا، سب سے اچھی بات یہ ہے کہ میں کہوں لو، اور سب سے خراب بات نہیں اور اگر مگر، یعنی جو مانگے میں دے دوں یہ اچھی بات ہے، لے لو، لو ٹیک اٹ. اور جتنو میرے تو اپنے حالات بڑے تنگ ہیں، بڑی مشکل ہے، ویسے بھی لاک ڈاؤن ہے، تو یہ بات اچھی نہیں. قرآن و حدیث کے مطابق دینے والا ہاتھ لینے والے سے بہتر ہے. نہ مانگنے والوں کی تعریف میں فرمایا، وہ عفت برتتے ہیں، یعنی پاک دامن رہتے ہیں، اور اس وجہ سے لوگ انہیں مالدار سمجھتے ہیں. سورت بقرہ میں وہ لوگ جو اللہ کے نبی کے ساتھ دن رات لگے رہتے تھے، ان کی خوبی ہے ابو ہریرہ جیسے لوگ. لوگ ان کو بڑا غیرت مند اور بڑا مالدار سمجھتے، لیکن وہ اپنی غیرت کی وجہ سے نہیں مانگتے. مطلب یہ کہ انسانوں کی چمچہ گیری کر کے ان سے روزی یا مال مت لو. روزی، عمر اور افزائش کی ضمانت اللہ نے لی ہے. ایمان کی عزت سینہ چوڑا کرتی ہے. اہل ایمان شرفا ہوتے ہیں، انہیں عزت ملتی ہے، ان کے سر بلند اور ان کی ناک اونچی ہوتی ہے. فرمایا گیا لوگ ان کے پاس عزت ڈھونڈتے ہیں، عزت تو ساری کی ساری اللہ کے لیے. ابن الوردی نے کہا، میں ان ہاتھوں کو بوسہ دینے کی رغبت بالکل نہیں رکھتا جن کا کاٹ دینا میرے نزدیک بوسے سے اچھا ہے. اگر کوئی مجھے نوازے تو میں اس کا غلام بن جاؤں، اگر ایسا نہیں تو پھر مجھے شرمندگی ہی ہوگی. تو کیا سیکھا آپ نے؟ میں نے پھر اپنے لیے لیجئے کہ مال کے خرچ میں میاں نروی، نہ بہت سٹنجی اور نہ بہت فضول خرچ. تو کیا سیکھا کہ حلال مال رحمت ہے، پاکیزہ ذرائع سے کمائی ہو، میانہ روی کے ساتھ خرچ کیا جائے، خود پر بھی صدقات خیرات سے لوگوں کی مدد کی جائے، اور اللہ کی راہ میں خرچ پر اجر بہت ملتا ہے. اللہ کے نبی نے فرمایا کہ دنیا کے مال کے حصول میں درمیانہ رویہ اختیار کرو، کیونکہ جس کو جس چیز کے لیے پیدا کیا گیا ہے وہ اس کے لیے آسان کر دی گئی. سلسلہ صحیحہ کی روایت ہے 1088. سوال پیدا ہوتا ہے کہ مال زحمت کب بنتا ہے؟ جب وہ حرام ذریعے سے آئے، حرام طریقوں پر خرچ ہو، اسراف اور نمائش پر خرچ ہو، خرچ میں کنجوسی کا سبب ہو اور فقر کفر تک لے جاتا ہے، تو یہ کیفیات مال کو زحمت بناتی ہیں. اللہ ہمیں افراط اور تفریط سے بچا کر درمیانے درجے پہ رکھے مال کے لینے اور اس کے خرچ کرنے پہ. اگلی ٹپ ہے، غیر اللہ سے تعلق نہ رکھیں. کیوں بھلا؟ اس لیے کہ غیر اللہ کے سہارے مکڑی کے جالے ہیں. جب اللہ ہی مارنے اور زندہ رکھنے والا اور روزی دینے والا ہے تو پھر لوگوں سے کیا خوف اور کیا ڈر؟ میں نے دیکھا کہ لوگوں سے تعلق، ان کی رضا جوئی اور تقرب کی کوشش، ان کی تعریف اور یہ اندیشہ کہ ان کی مذمت کی تو نقصان ہوگا، ان چیزوں سے نہ صرف یہ کہ رنج و غم پیدا ہوتے ہیں بلکہ یہ توحید کی کمزوری کی بھی دلیل ہے. شاعر کہتا ہے کہ زندگی کڑوی ہو لیکن کاش تم میٹھے رہو. اس کو ہائی لائٹ کیجیے گا، کڑوے حالات میں میٹھا رہنا سیکھے. لوگ چاہے ناراض ہوں پر تم راضی رہو. اگر تمہاری سچی محبت حاصل ہے تو سب آسان ہے. زمین پر جو کچھ ہے سب مٹی کا ہی تو ہے. मट्टी का खिलौना टूट जाए तो क्या रोना और आ जाएगा। तो क्या फिर आपने मैंने नियत करनी है कि अल्लाह के सिवा कोई ताल्लुक नहीं रखना और इस तरह का ताल्लुक के मुझे उनसे मिलेगा। क्यों भला? इसलिए कि तौहीद की कमजोरी है। और तौहीद की कमजोरी की कैफियत क्या है? अल्लाह वाला ताल्लुक लोगों से होने लगे, लोगों के कुर्ब को पाने की कोशिशों में बंधा रहे, लोगों को राजी करने की फिक्र लगी रहे और आखिर में फिर उन्हीं की खुश आमदे और बेजा तारीफें की जाए। अल्लाह ताला ने ये जो बात आले इमरान 102 में कह दी ना कि या अय्युहल्लज़ीना आमनु तक़ुल्लाहा हक़्क़ तुक़ातिही वला तमूतुन्ना इल्ला वअन्तुम मुस्लिमून, इस पे जमी है। यानी अल्लाह से डरो जैसा उससे डरने का हक है और मौत ना आए मगर इस हाल में कि तुम मुस्लिम हो, यानी मरते दम तक मुसलमान रहिए। अमल के क्या नुकात हैं? मायूसी और अफसर्दगी से हर मुमकिन बचना, क्योंकि ये नाकाम लोगों के रवैये हैं। अपनी जिंदगी को बेहतर सिर्फ हम खुद बना सकते हैं। दूसरों से ये उम्मीद नहीं करनी चाहिए और बेजा इसराफ से रुकना है। अल्लाह के जिक्र और इस्तिग़फ़ार से खुद को मजबूत करना है। अल्लाह हमें इसकी तौफीक अता फरमाए। अगली टिप है शरह सदर के असबाब, यानी इन शराह सदर के असबाब। दुआ तो करते हैं ना कि रब्बी शराह ली सदरी, लेकिन कैसे सीने का खुलना है? इब्ने क़य्यिम रहमहुल्लाह ने शरह सदर करने वाली कई चीजें बताई हैं। इनमें अहम तरीन है तौहीद। जितना साफ सुथरा अकीदा तौहीद होगा उतना ही सीना कुशादा होगा, जिसकी वसत दुनिया माफीहा से ज्यादा होगी। मुश्रिक को मुलहिद की क्या जिंदगी? अल्लाह ताला फरमाते हैं वमन आरदा अन ज़िक्री फ़इन्ना लहू मईशतन दनका, सूरह ताहा की आयत 22 और उससे आगे आयत नंबर 39 ने ग़ालिबन ताहा की, कि जो मेरे जिक्र से एरास करते हैं इनकी जिंदगी तंग होगी, क़यामत में हम इन्हें अंधा उठाएंगे। और जिसको अल्लाह ताला हिदायत देना चाहे इसका सीना इस्लाम के लिए खोलते हैं। ये जो वमन आरदा अन ज़िक्री है ये सूरह ताहा की आयत नंबर 124 है। और इसी तरह अगली आयत, जिसको अल्लाह हिदायत देना चाहे इसका सीना इस्लाम के लिए खोल देते हैं, ये सूरत अलनाम 125 है। और इसी तरह से अफमन शरह सदरहु लिलइस्लाम, वो जिसका सीना हमने इस्लाम के लिए खोल दिया वो अपने रब की तरफ से है। जी, एक एक मुकाम पे अल्लाह ने शरह सदर की बात की है। अल्लाह ने दुश्मनों को दय्यिक़े सदर यानी सीने की घुटन, रोब और खौफ और कुलक और इस्तराब की धमकियां दी हैं। यानी जो अल्लाह के दुश्मन या मुसलमानों के दुश्मन है उनके दिलों में रोब ही रहेगा और घबराहट ही रहेगी। काफरों के दिलों में हम अन करीब रोब डाल देंगे इनके शिर्क बिल्लाह के जुर्म में, जिसकी अल्लाह ने कोई दलील नहीं उतारी। तबाही है इनके लिए जिनके दिल अल्लाह की याद से महरूम है। जिसे अल्लाह गुमराह करना चाहता है इसके सीने में तंगी डाल देता है, गोया के वो आसमान में चढ़ रहा है। इसी तरह इन शराह सदर के असबाब में नफा बख्श इल्म है। पहली चीज क्या है? तौहीद। दूसरी नफा वाला इल्म, इल्मन नाफिया। इल्म वाले सबसे ज्यादा शरह सदर के हामिल है। और शरह सदर जब तक अपना नहीं होता ना, आप दूसरों को कभी भी अच्छी बात का हुक्म नहीं दे सकते, मशवरा भी नहीं। आप मुतमिन नहीं होते अपने फैसलों पर, फैसले करके भी आप लुढ़कते पुढ़कते हैं। सबसे ज्यादा खुश और मसरूर हुआ करते हैं, यानी खुश रहने का हक है अगर तो उनको जिनके सीने खुले में, क्योंकि इनके पास मीरास नबवी यानी मीरास नबुवत मोहम्मदी होती है, यानी शरह सदर हो जाता है। और अल्लाह ने तुम्हें वो सिखाया जो तुम जानते ना थे, और जान लो कि अल्लाह के सिवा कोई इलाह नहीं। इन्हीं चीजों में से अमल सवाले भी है, क्योंकि नेकी से दिल में नूर पैदा होता है, चेहरे में नुरानियत, रिस्क में वसत और मखलूक के दिलों में मोहब्बत होती है। अल्लाह ताला कहते हैं हम इनको पिलाते ठंडा पानी, मान गदका। इन्हीं असबाब में से चौथी चीज है शुजात। शुजा का दिल बड़ा सीना चौड़ा होता है, इसके पास कुव्वत होती है क्योंकि इसका मर्जे रहमान होता है। बल्कि अलबत्ता ना हादसात जमाना इस पर असर अंदाज होते हैं, ना भोचाल इसे हिला मारते हैं और ना तकलीफें इस पर बोझ पड़ती हैं। यानी जिसका सीना खुला होता है ना, वो अल्लाह की तरफ से आने वाली तकलीफों और बीमारियों को खुशी से बर्दाश्त कर लेता है। इसने मौत के सुर्ख कपड़े पहन लिए, इसकी रात हरी और रेशमी बन गई। वो नहीं मरा जब तक इसकी तलवार की धार कुंद न पड़ गई, जो कि खून से सुर्ख नेजों को तोड़ दिया करती थी। इन्हीं असबाब में से मासी यानी गुनाहों से बचना भी है। کیونکہ معصیت سے دل میلا ہوتا ہے، سینے میں وحشت بیٹھتی ہے اور ظلمت چھا جاتی ہے۔ ایک شاعر نے کہا، میری رائے میں گناہ دل کو مار دیتے ہیں اور گناہ کرتے چلے جانے سے ذلت نصیب ہوتی ہے۔ انہی میں ایک یہ بھی ہے کہ مباحات یعنی جائز ہے جو حلال چیزیں، ان کی کثرت سے بھی اجتناب ہو، مثلا کھانا پینا، بات چیت، نیند اور میل جول وغیرہ کم رکھنا چاہیے، یہ مراد ہے۔ فرمایا، انوانی لغوی ہوں موردون، وہ لغویات سے اعراض کرتے ہیں، اللہ کے بندے مومن بھی اور عباد الرحمن بھی، جو بات بھی انسان کرتا ہے اسے ایک مستعد نگران اچک لیتا ہے۔ سورہ قاف میں آتا ہے، فما یلفظ من قول الا لدیہ رقیب عتید۔ ٹیپ ریکارڈر اندر بھی ہیں باہر بھی ہیں، جس کو اندر کا یاد رہتا ہے اس کو باہر سے کچھ زیادہ فرق نہیں پڑتا۔ اور اللہ تعالیٰ نے فرمایا، کھاؤ پیو اور اسراف نہ کرو، کلو وشربو ولا تسرفو۔ شاعر کہتا ہے، بھائی تم بہت سوتے ہو، کیا نہیں معلوم کہ زندگی کے بعد ایک بہت لمبی اور دراز نیند سونا ہے؟ چند سیکنڈ سوچئے اس کو۔ اور وہ لوگ جن کی نیند ہی ان کو چھوڑتی نہیں، خلق و تدبیر کے امور فیصلہ ہو چکے، یعنی اللہ نے ہمیں کیا بنانا تھا، اب ہماری زندگی میں کیا ہونا ہے، ایوری تھنگ از پری ڈیسائڈیڈ۔ جو بھی حرکت ہوتی ہے، پتا کھڑکتا ہے، وہ اللہ کے اذن سے ہوتا ہے۔ تو رنج اور فکر کس بات پر؟ یعنی اب جو چیز ڈیسائیڈ ہوگی، اب اس پہ ہم کیا کریں؟ حدیث میں کہ اللہ تعالیٰ نے مخلوق کی تقدیریں اس دنیا کو بنانے سے 50 سال پہلے لکھ دی تھی۔ متبنی ایک شاعر ہے، وہ کہتا ہے، چھوٹے آدمی کی نظر میں چھوٹے امور ہی بڑے ہوتے ہیں، جبکہ بڑا آدمی بڑے امور کو بھی چھوٹا سمجھ۔ یہاں وہ جملہ یاد کیجئے جو پیچھے بھی بولا تھا کہ غم چھوٹے آدمی کو مار دیتا ہے اور بڑے آدمی کو بنا دیتا ہے۔ کوئی غموں کے اندر سے ہی ایسے نکلتے ہیں چمکتی ہوئی چنگاریاں بن کے، اور کچھ جھل بن کے بسم ہو جاتے ہیں۔ تو پھر ہم نے شر سبب کے کتنے اسباب دیکھے، توحید، نفع بخش علم، عمل صالح، شجاعت، گناہوں سے بچنا۔ اللہ مجھے آپ کو ان ساری چیزوں پہ عمل کی توفیق دے۔ اور سورۃ الانعام 125، فَمَن يُرِدِ اللَّهُ يَهْدِيَهُ يَشْرَحْ صَدْرَهُ لِلْإِسْلَامِ، جس کو اللہ چاہتا ہے کہ ہدایت بخشے، اس کا سینہ اسلام کے لیے کھول دیتا ہے، اور جسے چاہتا ہے کہ گمراہ کرے، اس کا سینہ تنگ اور گھٹا ہوا کرتا ہے، گویا کہ وہ آسمان پر چڑھ رہا ہے۔ اسی طرح اللہ تعالیٰ ان لوگوں پر جو ایمان نہیں لاتے عذاب بھیجتا ہے۔ تو یہ دعا کیجئے کہ اللہ تعالیٰ ہمارے سینوں کو کھول دے۔ شرح صدر یہی ہے کہ آپ اللہ کے رب ہونے پہ راضی ہوں اور اس کے نبی پہ مطمئن ہوں، اور اس نے جو زندگی گزارنے کا طریقہ سکھایا ہے اس پہ راضی ہوں۔ جزاکم اللہ خیر۔ سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا انت، استغفرک و اتوب الیک۔ السلام علیکم و رحمۃ اللہ وبرکاتہ۔